أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على نبيه وآله الطاهرين ناظرین کرام سحر عالمی نیٹورک کی جانب سے براہ راست نشر ہونے والے پروگرام راہ زندگی کے ہمراہ آپ کا میزبان کفایت حسین حاضر خدمت ہے۔ اس پروگرام میں آپ کو اپنی جانب سے اور اسٹوڈیو میں موجود اپنی ٹیم کی جانب سے بہت بہت خوش آمدید کہتا ہوں، اور پوری دنیا میں جہاں کہیں بھی آپ ہمارا یہ پروگرام دیکھ رہے ہیں آپ کی خدمت میں دل کی گہرائیوں سے ہدیہ سلام پیش کرتا ہوں۔ اور ناظرین اسی طریقے سے جو آج کی عظیم تاریخ ہے یعنی 15 شعبان حضرت امام زمانہ اجل اللہ تعالی فرجہ الشریف کی ولادت کی تاریخ، اس مناسبت سے آپ تمام مسلمانوں کی خدمت میں اور دنیا کے تمام مظلومین کی خدمت میں تبریک اور تہنیت پیش کرتے ہیں۔ ناظرین ہمارے یہ امام وہ ہیں کہ جن کا انتظار پوری دنیا کر رہی ہے، اس لیے کہ خداوند عالم نے انہی کا انتخاب کیا ہے تاکہ انسانیت کو ان کے ہر طرح کے غم و درد سے نجات دلا سکیں۔ ان کو کہا جاتا ہے منجی عالم بشریت، یعنی کائنات بشریت اور پوری کائنات کے جو غم ہیں ان سے نجات دلانے والے ہمارے امام ہیں۔ اور ان کے لیے جو روایات میں آیا ہے آپ سنتے رہتے ہیں کہ جب ہمارے امام تشریف لائیں گے تو ملا اللہ الارض قسطم وعدلا کما ملع ظلم و جورا، ہمارے امام کی آمد کے ساتھ خداوند عالم اس زمین کو اس کائنات کو عدل و انصاف سے بھر دے گا جس طریقے سے وہ ظلم و جور سے بھری ہوئی ہوگی۔ یہ فرزند رسول ہمارے لیے اس رسول کے فرزند ہیں جس کو خداوند عالم نے رحمت للعالمین بنا کر بھیجا تھا، اور یہ اس رحمت کا مظہر بن کر آئیں گے اور پوری کائنات میں رحمت ہی رحمت ہوگی اور تمام سکون و امن کی زندگی گزار رہے ہوں گے۔ تو ناظرین اس مناسبت سے ہدیہ تبریک اور تہنیت آپ قبول فرمائیں اور آپ ہمارے ساتھ رہیے، اپنے مہمان کے ساتھ گفتگو کرتے ہیں اور جو آپ کے سوالات ہیں ان کے جوابات دیں گے۔ اگر آپ ہم سے گفتگو کرنا چاہتے ہیں تو ہمارے ساتھ آپ براہ راست بھی گفتگو کر سکتے ہیں، ہمارے ٹیلی فون نمبرز آپ کے ٹیلی ویژن اسکرین پر ڈسپلے ہو رہے ہیں، اور اگر آپ واٹس ایپ کے ذریعے آپ مبارکباد بھیجنا چاہتے ہیں، اگر کوئی سوال کرنا چاہتے ہیں تو ہم آپ کے ساتھ آپ کے اپنے پروگرام راہ زندگی میں ہیں۔ ہمارے ساتھ رہیے، اپنے مہمان کے ساتھ ملاقات کرتے ہیں اور اپنی گفتگو کا باقاعدہ آغاز کرتے ہیں۔ قبلہ السلام علیکم۔
علیکم السلام ورحمۃ اللہ۔
حضور اس عظیم تاریخ کی مناسبت سے آپ کی خدمت میں بھی ہم تبریک و تہنیت پیش کرتے ہیں اور پروگرام میں آپ کو خوش آمدید عرض کرتے ہیں۔
جی اسی طریقے سے میں بھی آپ کی خدمت میں اور تمام ناظرین کرام کی خدمت میں تبریک و تہنیت عرض کرتا ہوں۔
جی بالکل حضور، اگر آپ اجازت دیں تو ہم نے جو سلسلہ گزشتہ ہفتے شروع کیا تھا ہم اس کی طرف آتے ہیں، اور اگر آج کی تاریخ کے مناسبت سے آپ کچھ کہنا چاہیں تو ہم آپ کی خدمت میں۔
آپ نے بقدر امکان بقدر ضرورت کہہ دیا، چونکہ وقت کوتا ہے کم ہے،
بالکل بجا
اس کی وجہ سے جو ہے
البتہ میں معذرت چاہتا ہوں، لب کشائی کرتے ہیں آپ کے سامنے،
بزرگ ہے،
بہت شکریہ۔ تو حضور گفتگو ہماری چل رہی تھی نماز کے حوالے سے، تو سب سے پہلے ہم آپ سے یہ جاننا چاہیں گے کہ شریعت اسلام نے کتنی نمازوں کو یعنی معین کیا ہے، کتنے طریقے کی نمازیں خاص طور پر جو واجب نمازیں ہیں ان کے اوپر روشنی ڈالی کہ کتنی واجب نمازیں۔
اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم۔ دیکھیے اس سلسلے میں فقہاء کرام فرماتے ہیں کہ الصلاۃ الواجبہ ستتن،
جی
وہ نمازیں جو شریعت اسلام میں واجب ہیں وہ 6 عدد ہیں۔
صحیح،
سب سے پہلی نماز نماز یومیہ ہے جو دن و رات میں ہم 17 رکعت نماز پڑھتے ہیں،
جی
اور اسی نماز یومیہ کا جز مانا جاتا ہے نماز جمعہ کو۔
صحیح،
اگر شرائط فراہم ہیں اور کامل ہیں
جی
تو نماز جمعہ بھی نماز یومیہ کا جز ہے۔
صحیح،
دوسری جو نماز شریعت اسلام میں واجب ہے وہ نماز آیات ہے، مثلا چاند گہن، سورج گہن، زلزلہ وغیرہ کی جو نماز ہے۔
جی
تیسری نماز جو شریعت اسلام میں واجب ہے وہ طواف واجب کی نماز ہے۔
جی
انسان جب حج میں طواف کرتا ہے،
صحیح،
اور اگر طواف واجب ہے تو اس کی نماز بھی 2 رکعت واجب ہو جاتی ہے۔ چوتھی نماز جو شریعت اسلام کے لحاظ سے تمام مکلفین اور مسلمین پہ واجب ہے،
جی
وہ نماز میت کا ادا کرنا ہے۔
صحیح،
خوب نماز میت جیسا کہ پہلے میں نے بیان کیا
جی
واجب کفائی ہے،
صحیح،
البتہ واجب کے زمرے میں ہے۔ پانچویں نماز جو شرعی نقطۂ نظر سے واجب ہے وہ ماں باپ کی قضا نماز اولاد اکبر پر،
بڑے بیٹے پر،
جی بڑے بیٹے پر،
اولاد یعنی بیٹی کے اوپر بھی واجب ہے؟
نہیں نہیں،
صرف بیٹے فرزند،
بیٹا جو سب سے بڑا ہو،
جی
اور اگر بڑا بیٹا مر گیا ہو
جی
اور اس کے بعد والدین کا انتقال ہو تو جو بیٹا موت کے وقت سب سے بڑا ہوگا اولاد ذکور میں سے مردوں میں سے اس پہ واجب ہوگی۔ چھٹی نماز جو شرعی نقطہ نظر سے تمام لوگوں پہ واجب ہے وہ نماز ہے جو انسان اپنے ذمے لے لیتا ہے، مثلا قسم کی نماز، انسان نے قسم کھا لی، عہد کر لیا، نظر کر لیا، یا نماز اجارے کو اپنی گردن پہ لے لیا۔ تو یہ چھ نمازیں وہ ہیں جو شرعی نقطہ نظر سے مکلفین پہ واجب ہوتی ہیں۔
جی بالکل حضور، واجب نمازوں سے جب ہماری نظر دوسری طرف جاتی ہے تو ایک نماز نظر آتی ہے جس کو نماز شب کہتے ہیں، نماز نافلہ شب یا نماز تہجد کے نام سے بھی یہ نماز جو ہے وہ مشہور ہے۔ یہ کتنی رکعت واجب ہے اور نماز کو کس، یعنی رات کے کس حصے میں اس کو ادا کیا جائے گا، ذرا اس پر بھی روشنی ڈالیں۔
جی، میں سب سے پہلے اس چیز کو عرض کر دوں کہ شریعت اسلام میں یہ نمازیں واجب تھیں چھ عدد، جس کا میں نے تذکرہ کیا، لیکن نماز مستحب بھی جو ہیں وہ بہت زیادہ ہیں، اور لیکن اہم نمازیں جسے نافلہ یومیہ کہتے ہیں وہ 34 رکعت ہیں،
صحیح،
سب ملا کے 17 رکعت نماز واجب ہے 24 گھنٹے میں، اور 34 رکعت نماز جو ہے نماز مستحب ہے جسے نماز نافلہ بھی کہتے ہیں۔ فقہ کرام فرماتے ہیں جو 17 رکعت نمازیں ہمارے اوپر واجب ہیں، ہر رکعت کے مقابلے میں 2 رکعت نماز مستحب ہماری گردن پہ آتی ہے۔
صحیح،
بس 17 رکعت جو ہے نماز واجب ہے
تو 34 رکعت،
34 رکعت جو ہے اس کی نافلہ بنتی ہے،
نافلہ ہو جائے گی۔
وہ اس طریقے سے علاوہ از یوم جمعہ، یعنی روز جمعہ کے علاوہ 34 رکعت بنتی ہے۔ غور کیجئے کہ 8 رکعت نماز نافلہ ظہر ہے جو ظہر سے پہلے پڑھی جائے گی، 8 رکعت نافلہ عصر ہے جو عصر سے پہلے پڑھی جائے گی، 4 رکعت نافلہ مغرب ہے جو نماز مغرب کے بعد ادا کی جائے گی، 2 رکعت نماز عشاء ہے جو نماز عشاء کے بعد بنابر احتیاط واجب بیٹھ کر پڑھی جائے گی۔
صحیح،
تو یہ جب یہ نماز نافلہ عشاء بیٹھ کے پڑھی جائے گی تو 2 رکعت برابر ہوگی 1 رکعت کے۔ اس کے بعد جو ہے 8 رکعت نماز شب ہے،
صحیح،
جو 2-2 رکعت کر کے جدا جدا پڑھی جائے گی، 2 رکعت نماز شفع ہے، اور 1 رکعت نماز وتر ہے۔ یہ نماز تہجد کو ملا کے یہ 34 رکعت نماز نافلہ کہلاتی ہیں،
صحیح،
اور نماز شب کا وقت جو ہے آدھی رات کے بعد سے شروع ہو جاتا ہے،
شاید نماز صبح کی نافلہ،
جی ہاں، نماز صبح کی نافلہ بھی 2 رکعت نماز ہے جو نماز صبح سے پہلے پڑھی جائے گی، اور اذان صبح کے بعد یا اس وقت، یعنی جب صبح کا وقت نمودار ہو جاتا ہے، اس وقت نماز صبح کی نافلہ کو ادا کرنا چاہیے۔ یہ ساری رکعت جو ہم نے واجب و مستحب شمار کی سب ملا کے 51 رکعت نماز بنتی ہیں، جن میں سے 17 واجب اور 34 رکعت نماز نافلہ اور مستحب ہے، اور جس میں سے بہت اہم نماز ہے نماز شب، جسے نماز تہجد بھی کہتے ہیں، جس کے بارے میں قرآن نے بھی ضمانت لی ہے، وَمِنَ اللَّيْلِ فَتَّحَجَّدْ بِهِ نَافِلَةً لَّكَ عَسَىٰ أَن يَبْعَثَكَ رَبُّكَ مَقَامًا مَحْمُودًا۔ خلاصہ ترجمے کا یہ ہے، اگر رات میں تم نماز تہجد پڑھو گے تو اللہ تمہیں مقام محمود تک لے جائے گا،
صحیح،
اور نماز شب کا وقت جو ہے آدھی رات کے فوراً بعد سے شروع ہوتا ہے اور اذان صبح تک یہ وقت باقی رہتا ہے،
صحیح،
اور فقہ کرام فرماتے ہیں بہتر یہ ہے کہ نماز شب کو، جسے نماز تہجد کہتے ہیں، اذان صبح کے قریب پڑھا جائے،
صحیح،
اس طریقے سے کہ آپ کی نماز تہجد نماز صبح سے متصل ہو جائے۔
جی بالکل،
یہ حکم ہے،
صحیح، حضور بہت شکریہ، اس حوالے سے ہمیں اور بھی گفتگو کرنی تھی لیکن اگر آپ ہمیں اجازت دیں تو یہاں پر ہم پروگرام کے دوسرے حصے کی طرف چلتے ہیں۔ ناظرین، آپ کے بہت شکر گزار ہیں کہ آپ پروگرام میں ہمارے ساتھ ہیں، اور انشاءاللہ پروگرام کے آخر تک آپ ہمارے ساتھ رہیں گے، اور اگر کوئی بھی سوال آپ کے ذہن میں آ رہا ہے تو آپ ہمیں فوراً بھیجئے، واٹس اپ کے ذریعے بھیجئے، اور اگر آپ ریکارڈ کر کے بھیجیں گے تو اور بہتر ہے، چونکہ اس سوال کے ساتھ خدا آپ کی آواز کو نشر کیا جائے گا۔ تو ہمارے ساتھ رہیے، ملتے ہیں مختصر سے وقفے کے بعد۔ زندگی میں. پھر سے آپ کا خیر مقدم ہے. ہمارے ساتھ رہیے اپنے مہمان کے ساتھ, جو آپ کے بھیجے ہوئے سوالات ہیں ان کے جوابات حاصل کرنے کی کوشش کرتے ہیں. حضور, ایک سوال آیا ہے, معذرت کے ساتھ, ابھی سلسلہ بہت طولانی ہے, کہ ماں اپنے بچے کو کتنے دنوں تک دودھ پلائے گی؟ ہاں, اس کے بارے میں آپ بیان فرمائیے.
دیکھیے, شرعی نقطۂ نظر سے جو قرآن کریم نے حکم دیا ہے ہم کو, وہ یہ ہے کہ والوالدات یرضعن اولادہن حولین کاملین. ماؤں کو چاہیے کہ اپنے بچوں کو 2 سال کامل طور پر دودھ پلائیں. اور فقہی نقطۂ نظر سے بعض آیتوں کو مد نظر رکھتے ہوئے جو فتویٰ دیا گیا, بالاخص آیت اللہ سیستانی سلسلے میں فرماتے ہیں کہ مستحب ہے کہ ماں اپنے بچے کو 21 مہینے تک دودھ پلائے, اور بہتر یہ ہے کہ وہ 2 سال یعنی 24 مہینے کامل کر دیں.
جی,
البتہ واجب ہونے کی صورت ہم نہیں کہہ سکتے.
صحیح,
کہ عورت پہ واجب ہے کہ مثلا
2 سال کامل
نہ, وہ بچے کی صحت کے اوپر ہے.
صحیح,
ہو سکتا ہے مثلا ماں کو ماں کی مشکل ہو,
جی,
اور اس کی صحت کی مشکل ہو, ایک ہی مہینہ دودھ پلائے, 2 مہینہ دودھ پلائے. یہ کوئی وجوبی حکم نہیں ہے کہ ماؤں پہ واجب ہے کہ وہ جو ہے اپنے بچوں کو 21 مہینے تک یا مثلا 24 مہینے تک دودھ پلائے. اس سلسلے میں آیت اللہ سیستانی نے اس طریقے سے فرمایا ہے کہ مستحب است بچے را 21 ماہ تمام شیر بدایت, یعنی ماں پہ مستحب ہے کہ وہ اپنے بچے کو جو ہے 21 مہینہ دودھ پلائے.
جی,
اس کے بعد فرماتے ہیں کہ شائستہ نہیں ہے, سزاوار نہیں ہے,
جی,
کہ ماں اپنے بچے کو 2 سال سے زیادہ دودھ پلائے.
صحیح,
چونکہ اس آیہ کریمہ میں جس کو ہم نے پڑھا, سورہ بقرہ کی آیہ کریمہ تھی,
جی,
کہ یرضعن اولادہن حولین کاملین,
جی,
یعنی 2 سال کامل, 2 سال کے بعد دودھ کا پلانا غیر قانونی ہے.
تو حضور, کیا مطلب اس کو ہم حرام کہیں گے؟ چونکہ اس سوال کا ایک حصہ یہ بھی ہے,
جی,
کہ کیا 2 سال کے بعد ماں کا بچے کو دودھ پلانا حرام ہو جاتا ہے؟
نہیں, ہم حرام نہیں کہہ سکتے اس کو.
جی,
مثلا اس قرآن کی آیت میں یہ نہیں کہا گیا کہ 2 سال کے بعد جو ہے حرام ہو جائے گا.
صحیح,
بلکہ مثلا قرآن نے ایک ہماری رہنمائی کی ہے,
جی,
کہ مائیں اپنے بچوں کو جو ہے 2 سال تک دودھ پلائیں.
صحیح,
2 سال کے بعد کا حکم کیا ہے؟
جی,
خوب, کبھی ایسا ہوتا ہے بچے کے لیے دودھ پینا نقصان دہ,
جی,
یا ماں کے لیے دودھ پلانا نقصان دہ.
صحیح,
اس صورت میں حرام ہو جائے گا.
جی,
کبھی ایسا
کسی دوسری چیز کی وجہ سے حرام,
جی, کسی عنوان کی وجہ سے
ماں کے لیے اگر زیادہ نقصان دہ ہے تو وہ صورت
حرام ہو جائے گا. لیکن سب ملا کہ ہم یہ کہہ سکتے ہیں,
جی,
کہ 2 سال کے بعد,
جی,
دودھ کا پلانا غیر قانونی ہے.
حضور, ہمارے
نہ پلائے تو بہتر.
ہمارے یہاں ایک چیز اور ہے, وہ یعنی اس طرح سے کچھ سمجھا جاتا ہے کہ جو بیٹیاں ہوتی ہیں ان کو دودھ کم پلاتے ہیں, 1.5 سال پلاتے ہیں, 1.25 سال پلاتے ہیں, بیٹے کو جو ہے دودھ 2 سال پلاتے ہیں. تو کیا شرعاً اس میں بھی کوئی فرق ہے کہ بیٹے کو زیادہ پلایا جائے اور بیٹی کو کم پلایا جائے؟
نہیں, ایسا نہیں ہے.
جی,
بلکہ جو ہے والوالدات یرضعن اولادہن,
جی,
اولاد کا اطلاق جو ہے,
صحیح,
بچے پر بھی ہوتا ہے, بچے
پر ہو یا بیٹی ہو, دونوں کو,
چاہے لڑکا ہو چاہے لڑکی ہو, دونوں اولاد ہیں.
جی,
دونوں کے لیے شریعت نے ایک ہی قانون بنایا ہے.
صحیح,
2 سال تک,
جی,
یا 21 مہینہ.
جی,
چونکہ بعض آیتوں میں اس طریقے سے کہا گیا ہے,
جی,
کہ وہ حملہ و فصالہ 30 شہرا.
جی,
حمل و فصال کی مدت, یعنی بچے کو حمل کرنا,
جی,
اپنے شکم میں,
صحیح,
اور اپنے کو اور بچے کو جدا کرنا اپنے,
یعنی
سے
حاملگی کی, جی, مدت اور اس کی ولادت کے بعد دودھ,
آخری مدت جدا کرنے کی,
جی,
یہ 30 مہینہ ہے.
صحیح,
تو 30 مہینے میں سے اگر 2 سال ہم نکال دیتے ہیں,
جی,
تو 6 مہینہ مدت حمل بچتی ہے.
صحیح,
تو اس لیے فقہاء کرام نے فرمایا اقل مدت حمل 6 مہینہ ہے.
صحیح,
اس آیت کے لحاظ سے 9 مہینہ جو ہے عورتیں,
جی,
اپنے بچوں کو 9 مہینہ نہیں بلکہ 1.25 سال,
جی, 1.25 سال,
21 مہینے عورتیں جو بچوں کو دودھ پلائیں.
صحیح,
چاہے بچہ جو ہے مثلا لڑکی کی شکل میں ہو چاہے لڑکے کی شکل میں.
صحیح, بالکل. حضور, اجازت دیجئے, بہت سے سوالات ہیں ہمارے پاس جو یعنی ریکارڈڈ ہیں, ہم ان کی طرف چلتے ہیں, دیکھتے ہیں آج ان میں سے پہلا سوال کون سا. جی, بسم اللہ.
السلام علیکم, میں انیس حیدر بول رہا ہوں سعودی سے. مولانا صاحب کو میری طرف سے السلام علیکم. میرا سوال یہ ہے کہ نماز پڑھنے کے وقت اگر ناک مسلح پہ مس ہو جائے تو نماز صحیح ہے یا نہیں؟
جی بالکل، بہت شکریہ انیس حیدر صاحب کال کرنے کا اور اس طریقے سے واٹس اپ کے ذریعے اپنے ریکارڈڈ سوال بھیجنے کا اور اس طریقے سے ہمارے پروگرام میں شرکت کرنے کا بہت شکریہ. انشاءاللہ امید یہ ہے کہ بعد میں بھی آپ اس طرح ہمارے پروگرام میں شرکت کریں گے. جی حضور،
دیکھیے سوال جو ہے انیس حیدر صاحب کا واضح ہے.
جی
اس سلسلے میں عرض کروں
جی
کہ انسان کے لیے مستحب ہے
صحیح
کہ ناک کے نیچے بھی جو ہے وہ چیز رکھے جس پہ سجدہ کرنا صحیح ہے.
جی
پیشانی کے تلے اور پیشانی کے نیچے دو واجب ہیں.
جی
کہ انسان جو ہے مٹی کو رکھے یا ان چیزوں کو رکھے
جی
ان پہ سجدہ ہو سکتا ہے.
حضور اس طرح کی بات معاف
لیکن مستحب یہ ہے
جی کہ ناک کے نیچے بھی وہ رکھے.
ہاں ناک کے نیچے بھی رکھے
جی،
لیکن اگر نہیں رکھتا ہے
جی
اور اس کی ناک جو ہے فرش میں لگ جاتی ہے
جی
یا کپڑے میں لگ جاتی ہے
تو کوئی حرج نہیں،
کوئی حرج نہیں ہے اس کی نماز.
میں یہ عرض کرنا چاہتا تھا حضور کہ ایک چیز ہے ہمارے معاشرے میں جو رائج ہے، رائج مطلب عام طریقے سے نہیں ہے لیکن کبھی کبھی ایسی باتیں سننے میں آتی ہیں، وہ کہتے ہیں کہ اعضائے سجدہ جو ہیں وہ ساتھ ہیں
جی،
اور اگر ہم ناک کو بھی کسی ایسی جگہ پر رکھتے ہیں جو مثلا سجدے میں ہو یعنی یہ مس ہو جائے تو شاید یعنی آٹھ ہو جاتے ہیں
جی،
تو اس سے جو ہے نماز شاید باطل ہونے کا خطرہ ہو.
نہیں نہیں اعضائے سجدہ جو ہے یعنی
جن کا
مراد
ہونا ضروری ہے سجدے میں ہونا،
سات عدد کا ہونا واجب ہے
صحیح،
یعنی اس میں سے کوئی چیز بھی اگر جو ہے اٹھا لی ہم نے
جی
تو آپ کی نماز جو ہے باطل ہو جائے گی
جی،
یہ مراد ہے
صحیح.
لیکن ناک کا خاص طور سے سجدہ
جی
یہ فقہی لحاظ سے مستحب قرار دیا گیا،
یعنی ناک کو بھی ایسی جگہ رکھیے جہاں پہ سجدہ کر سکتے ہیں.
چونکہ ناک جو ہے انسان کے خضوع اور خشوع میں اضافہ کرتی ہے، ناک کا سجدہ جو ہے چونکہ ہمارے معاشرے میں ایک چیز ہے کہ فلاں بہت ناک والے ہیں
یا مثلا فلاں کی ناک کو رگڑ دیا،
رگڑ دیا
تو رگڑنے کا مطلب یہ ہے کہ اس کا جو ہے بالکل،
ہاں اگر خدا کی بارگاہ میں اپنی ناک کو رگڑ لیں ہیں گویا انتہائی خضوع خشوع کے ساتھ جو ہے ہم خدا کی بارگاہ میں پیش ہو رہے ہیں
جی،
اور یہی نماز کا مقصد ہے کہ انسان کے اندر صحیح معنوں میں تقوی الہی پیدا ہو جائے
جی
اور وہ خضوع خشوع کے عالم میں
جی
نماز میں بھی رہے
جی
اور مومنین کے ساتھ بھی پیش آئے.
جو بلند ترین مرتبہ ہے خضوع کا وہ خدا کے سامنے. جی حاضر حضور، بہت شکریہ، اجازت دیجیے اس کے بعد ایک اور سوال ہم ریکارڈ لیتے ہیں، اس کے بعد اپنے اس سلسلے کی طرف آتے ہیں. جی ناظرین آپ دیکھ رہے ہیں پروگرام اور اسی طرح سے آپ اپنے سوالات بھیجتے رہیے، ابھی آپ ہمارے ساتھ رہیے، یہ سوال بھی دیکھتے ہیں.
سلام، اگر ہم ہندوستان کے بینکوں میں سود کی نیت سے پیسہ رکھیں تاکہ مسجد امام بارگاہ اس سود کے پیسے سے تعمیر کریں تو آیت اللہ خامنہ ای اور آیت اللہ سیستانی کا اس میں نظریہ کیا ہے؟ کیا جائز ہے یا ناجائز؟ بہت
شکریہ. جی بالکل،
دیکھیے میں عرض کروں کہ اس سلسلے میں میں نے بارہا اس جملے کو تکرار کیا
صحیح،
اور یہ حدیث ہے
جی
اور قاعدہ فقہی بھی ہے کہ تین جگہ پہ شریعت نے سود کو سود مانا ہی نہیں
جی.
ایک وہ جگہ جہاں سود یعنی جو نفع انسان لے رہا ہے وہ سود نہیں ہے
جی،
لا ربا بین الوالد و ولدہ،
صحیح،
باپ و بیٹے کے درمیان کوئی ربا اور کوئی سود نہیں ہے
جی.
اگر باپ بیٹے کو 100 روپے دے رہا ہے اس کے عوض میں 200 روپے لے رہا ہے
صحیح
تو سود نہیں ہے،
وہ جائز ہے.
ہاں لا ربا بین الزوج و زوجہ،
اللہ
شوہر اور زوجہ کے درمیان کوئی سودی معاملہ نہیں ہوتا
جی.
اگر زوجہ شوہر کو 500 روپے دے
جی
اس شرط پہ کہ کل میں 800 روپے لوں گی
جی یہ جائز ہے،
جائز ہے
جی.
کوئی لا ربا شریعت کہتے ہیں ربا ہے ہی نہیں
صحیح.
اسی طریقے سے لا ربا بین المسلم والکافر
جی،
مسلمان اور غیر مسلمان کے درمیان کوئی ربا نہیں ہے
صحیح.
یعنی اگر مسلمان جو ہے پرافٹ لے رہا ہے
جی
اور غیر مسلمان پرافٹ دے رہا ہے
جی
تو آیت اللہ خامنائی بھی اس سلسلے میں یہی فرماتے ہیں
جی،
اور آیت اللہ سیستانی کا نظریہ بھی یہی ہے
جی
کہ اس صورت میں ربا نہیں ہے. البتہ ہندوستان کے اندر صرف ہندوستانی بینک نہیں ہے جو
نہیں
سرکاری بینک
جگہ. یہاں پہ میں آپ کی بات کو روکتے ہوئے ایک سوال یہاں پہ کر لوں تاکہ ذہن میں کوئی وہ نہ رہے، یعنی یہاں پہ کسی بھی صورت میں مسلم اور کافر کے درمیان ربا نہیں ہے
جب
یا اگر مسلمان نقصان میں مسلمان کو اگر دینا پڑا اس وقت کیا ہو؟
نہ یہی میں نے کہا
جی،
جب مسلمان جو ہے غیر مسلمان سے پرافٹ لے رہا ہے
صحیح تو حرج نہیں ہے،
حرج نہیں ہے. لیکن اگر دے رہا ہے اس صورت میں ناجائز ہے،
جائز نہیں ہے دینے میں، اس کے نقصان میں ہے تو یہ معاملہ جائز
معاملہ جائز نہیں ہے
صحیح.
तो इस फतवे को मद्देनजर रखते हुए
सही
और इस हदीस को मद्देनजर रखते हुए
जी
और बकिया चीजें जो फुकाए कराम ने इस सिलसिले में फरमाई हैं और जिसको मैंने गुज़िश्ता जलसों में बयान भी किया है,
जी
उसका माहसल ये बनता है, अगर हिंदुस्तान की गवर्नमेंट
जी
उसका बैंक है, यानी गवर्नमेंट का बैंक है,
सरकारी बैंक है
सरकारी बैंक है एक,
जी
या ये कि किसी गैर मुसलमान का जाती बैंक है,
सही
तो उसमें जो है पैसा जमा करके प्रॉफिट
जी
को लेना
जी
वो असल सूद नहीं कहलाएगा, कोई हर्ज नहीं है।
सही
आप उससे मस्जिद की तामीर भी कर सकते हैं,
सही
कार्य खैर भी कर सकते हैं,
जी और
तो
अपने लिए भी
अपने
आप
लिए भी ले
खर्च कर
सकते
सकते
हैं,
हैं, उसमें फर्क नहीं है, चाहे जो आपके लिए जायज है वही मस्जिद के लिए जायज
वही
होगा।
मस्जिद के लिए जायज होगा।
बिल्कुल
अलबत्ता ये दो बैंक जिसका मैंने तذکرہ किया
जी
कि हिंदुस्तान की गवर्नमेंट का बैंक हो
जी
एक, या ये कि
किसी
किसी
गैर मुस्लिम
गैर
का
मुसलमान का जाती बैंक हो,
सही
इन इन दो सूरतों में कोई हर्ज नहीं है।
जी बिल्कुल। तो हुजूर अभी बताया गया है कि और कुछ रिकॉर्डेड सवाल तैयार हैं, पहले उनको देख लेते हैं उसके
अच्छा
बाद इन सवाल की तरफ आएंगे। जी
सलाम वालेकुम।
वालेकुम अस्सलाम।
बच्चा पैदा होता है उससे हम कब नाम रख सकते हैं?
सही, बहुत शुक्रिया जी। बच्चे की विलादत के बाद कब हमें नाम रखना चाहिए?
देखिए, जब बच्चा इस दुनिया में आ जाए
जी
तो आपको अख्तियार है कि आप उसका नाम जो है 7 दिन तक मोहम्मद रखें अगर लड़का है,
जी
और अगर लड़की है तो 7 दिन तक बेहतर है कि उसका नाम फातिमा रखें,
जी
और 7वें दिन जो है आप उसका अकीका जब कर रहे हैं,
सही
मतलब पहले भी अकीका कर सकते हैं,
जी
लेकिन जब 7वें दिन जो हमारे यहाँ मरासिम होते हैं
जी
उस मरासिम को आप
हाँ,
जब
जो हमारे
अंजाम
यहाँ
दें,
वहाँ की रस्में हैं अपनी
रस्में हैं,
जी
उसके बाद आप नाम एवज कर दीजिए, बदल दीजिए, कोई हर्ज नहीं है।
सही, लेकिन ये वाजिब है मोहम्मद रखना है,
नहीं,
जरूरी नहीं,
मुस्तहब है,
मुस्तहब
बाईस सवाब है, बाईस बरकत है,
हुजूर। विलादत से पहले भी बच्चे का नाम मुय्यन किया जा सकता है,
हो सकता है, कोई मुश्किल
मसलन
नहीं है।
खुदा मसलन कोई इस तरह से कहे खुदा में अगर बेटा देगा उसका नाम मोहम्मद
मोहम्मद
रखेंगे,
रखूंगा,
बेटी
बेटी देगा
रखेंगे तो
फातिमा
फातिमा
रखूं,
रखेंगे
कोई हर्ज नहीं है।
जी बिल्कुल। हुजूर एक सवाल किया गया है पाकिस्तान से, सवाल पूछ रहे हैं कि मैं सरकारी मुलाजिम हूं और हम इस मंगलिंग का माल पकड़ते हैं और फिर उनको हम आपस में तकसीम कर लेते हैं, तो क्या ये हमारे लिए जायज़ है?
देखिए, सब मिला के अगर जो है सरकार ने
जी
वहाँ की गवर्नमेंट ने
जी
एक चीज़ पे कानून लगाया,
सही पाबंदी
मसलन
लगा
जो
दी
है सिगरेट जो है
जी
बगैर उसके हमारी इजाज़त के मुल्क के अंदर दाखिल नहीं होगी,
सही
और कोई ताजिर जो है सिगरेट को बगैर इजाज़त के ले आ रहा है
जी
और ये अफराद इस बात पे नौकर हैं कि उस चीज़ को पकड़ें,
जी
अगर उन्होंने पकड़ लिया है
सही
तो ये पकड़ना जायज़ है
जी
और उस पर जो टैक्स लगता है वो टैक्स भी लें,
जी
लेकिन उस माल को बांट के खुद नहीं खा सकते, ये उनके लिए हराम होगा, नाजायज होगा, और शरी नुक्ते नजर से गोया वो सोहत खा रहे हैं, यानी ये
जी
गलीज तरीन और हराम तरीन माल खा रहे हैं।
यानी ये गोया कि अमानत है सरकार की, यानी जो
जी
ये पकड़ रहे हैं
ये
जब्त कर
असल
रहे हैं।
माल उसका है
जी
जो
बिल्कुल
माल लेके आ रहा है,
सही
लेकिन चूंकि यहाँ गवर्नमेंट का कानून है
सही
लिहाजा इस कानून के तहत गवर्नमेंट अपना सूद लेके उस माल को आजाद कर देगी,
जी
लेकिन अगर गवर्नमेंट की नीयत यह हो जाए कि इस माल को हम जब्त कर लेंगे तो
सही
ये गवर्नमेंट के लिए भी हराम है और जब्त करने वालों के लिए भी नाजायज है।
सही बिल्कुल। हुजूर एक सवाल किया गया है इंडिया से, माफ कीजिएगा मैं ये सवाल आपसे बाद में फिर आगे सिलसिला बढ़ाएंगे। सवाल किया है कि हम हर महीने कुछ रिश्तेदार मिलकर कुछ पैसा जमा करते हैं बैंक में, उसका हदफ ये होता है, मकसद हमारा ये है कि मसलन जब हमारा आखिरी वक्त आए और उसकी रस्मों के लिए ये पैसा जो है हमारे काम आएगा, ठीक है, तो इस पैसे के ऊपर खुम्स है या नहीं?
देखिए, अगर साल की दरामद का जुज है वो तो उसके ऊपर खुम्स है,
जी
लेकिन अगर साल की दरामद का जुज शुमार नहीं होती और बचत नहीं है
जी
तो उसके ऊपर खुम्स नहीं है।
जी
अलबत्ता कभी ऐसा है कि मसलन 3 आदमी हैं, खुम्स देते हैं बकिया नहीं देते,
सही
एहतियातन इसका खुम्स निकाल दिया जाए हमारी नज़र से तो
जी
बेहतर है।
सही बिल्कुल। हुजूर इजाज़त दीजिए एक रिकॉर्डेड सवाल हम और लेंगे, उसके बाद अपने इस सिलसिले को आगे बढ़ाएंगे। जी
मासलाम।
वालेकुम सलाम।
वालेकुम। मैं बाखर मिर्ज़ा बोल रहा हूँ कुवैत से। मेरी तरफ से आप तमाम को आज की आज के जो ईद की बहुत बहुत मुबारकबाद हो।
जी आपका भी बहुत
क़िबला से
बहुत
अर्ज यह था कि नमाज के बारे में तो बताए, लेकिन नमाज शब किस तरह से पढ़ने का तरीका वो नहीं फरमाए, अगर
जी
जहमत ना हो तो।
जी बहुत शुक्रिया बाकिर मिर्ज़ा साहब, बहुत शुक्रिया। खुदावंद आलम आपको भी आज की बरकतें अता करे, और इंशाल्लाह ये आपको भी और तमाम नाज़रीन को आज की ईद बहुत बहुत हमारी तरफ से भी मुबारक हो। जी हुजूर।
जी देखिए, मैं इस सिलसिले में अर्ज करूं कि नमाज शब 11 रकात है,
जी
8 रकात नमाज आप नमाज शब की नियत से पढ़ेंगे,
सही
जिस तरीके से नमाज सुबह अदा करते हैं
जी
इसी तरीके से दो दो रकात नमाज करके
जी
आप जो है 8 रकात नमाज शब की नियत से पढ़ें,
सही
और जब 8 रकात नमाज शब खत्म हो जाए फिर खड़े होइए आप,
जी
दो रकात नमाज नमाज शफ की नियत से पढ़िए।
नमाज़े शफ
नमाज शफ,
जी
इस नमाज में कुनूत नहीं है।
सही
उसके बाद जब ये दो रकात कामिल हो जाए
जी
तो एक रकात नमाज नमाज वतर की नियत से पढ़िए,
जी
लेकिन इस नमाज वतर में कुनूत पढ़िए, और कुनूत के बाद जो है 300 मरतबा
जी
अस्तग़फ़िरुल्लाह वातुबु इलैह
जी
या अल्लाफ़ो या
जी
दोनों कहिए,
सही
चूंकि ये मुस्तहब नमाज है, आपको अख्तियार है, जितना भी आप इस्तग़फ़ार कीजिए वो
सही
आपके हक में बेहतर है, और 40 मोमिनीन के लिए इस्तग़फ़ार कीजिए।
हाँ जी
मसलन अल्लाहुम्मा अग़फ़िर ले ज़रगाम हैदर,
जी
खुदाया ज़रगाम हैदर को माफ़ करते हैं,
जी
अल्लाहुम्मा अग़फ़िर ले किफ़ायत हुसैन,
किफ़ायत हुसैन जी
चाहे वो मोमिनीन जिंदा हों या मुर्दा हों,
जी
40 मोमिनीन का नाम लिया जाए तो नमाज के सवाब में बहुत ज़्यादा इजाफा हो जाता है।
जी हुजूर, यहाँ पे क्या 40 अफराद का नाम लेना जरूरी है या कम ज्यादा भी हो सकते हैं?
नहीं कम भी
क्योंकि ये
हो
बहुत बड़ी
जाए,
मुश्किल ये हो जाती है मामूलन, जो नमाज शब के लिए कहते हैं कि वो जहन में नहीं रह पाते 40 आदमी, तो
अलबत्ता हम कभी पढ़ते हैं तो ये 40 आदमी कम पड़ जाते हैं।
जी
आदमी शुरुआत करे सबसे पहले कहाँ
जी
से, अपने माँ बाप से, दादी दादा
सही
ये अफराद हैं, पहले पहले जो जिंदा अफराद हैं उनका नाम ले, चचा हैं बाबा हैं
जी
जिसे ताया कहते हैं,
सारे अजीज
अजीज
रिश्तेदारों
और
के,
रिश्तेदार,
फिर ससुराल की तरफ आ
फिर
जाए
ननिहाल चला जाए, फिर
मसलन
ससुराल चला जाए,
जी,
फिर दोस्त अहबाब की तरफ चला आए, 40 से भी बहुत ज्यादा हो जाएंगे।
और उलमा बुजुर्गान,
उलमा फजला
और हम भी
बुजुर्गान
नाचिज खादिमीन यहाँ पे हैं, इंशाल्लाह हमारा
हमको भी
नाम भी
याद कर
शामिल
लिया
करें।
जाए
जी
तो
बिल्कुल,
आप देखेंगे कि 40 भी जो है कम पड़ जाएंगे नमाज
तो
में।
यानी ज्यादा नाम भी ले सकते हैं।
अलबत्त 40 के बाद जो है अल्लाहुम्मा अग़फिर लिल मोमिनीन वल मोमिनात पढ़े तो बेहतर है,
जी जी बिल्कुल,
इजाफा ना करें।
इजाफा ना करें, सही बिल्कुल। हुजूर एक सवाल किया गया है कि क्या हामिला खातून बैठकर नमाज पढ़ सकती है?
अगर वो मजबूर है, डॉक्टर ने उसे मना किया है, तुम्हारे लिए खड़ा होना जो है बाई से दिक्कत है, तो
जी
कोई हर्ज नहीं है,
सही,
लेकिन सिर्फ ये कहा जाए कोई औरत हामिला हो जाए और वो बैठ के नमाज पढ़े ऐसा नहीं है।
जी
अगर उसके लिए खड़ा होना नमाज के अंदर या रुकू करना
जी
बाइस हरज है यानी
सही
बाइस मुश्किल है
जी
या बाइस जरर है यानी बाइस नुकसान है,
सही
तो उसका शरी फरीजा यही बनता है कि वो बैठ के नमाज पढ़े।
जी बिल्कुल,
लेकिन अगर उसके अंदर ये सलाहियत है, इतनी ताकत है
जी
कि पहली रकात को खड़े होके पढ़ सकती है
जी
लेकिन बैठने के बाद उठना उसके लिए बाइस दिक्कत है,
सही,
तो ये पहली रकात जो है
जी
इसको जो है हालत कयाम में पढ़े, उसके बाद बैठ के पढ़े, कोई हर्ज नहीं है।
बिल्कुल। हुजूर एक सवाल किया गया है कि क्या खातून लाउड स्पीकर पर मरसिया खानी कर सकती है जबकि उसकी आवाज कोई नामहरम भी सुन सकता है?
कोई हर्ज नहीं है
जी,
यानी खुद मरसिया खानी में जो है कोई हर्ज नहीं है। अलबत्त पिछले हफ्ते एक सवाल था इस किस्म का
जी
कि अगर औरत जो है तराना वगैरह भी पढ़ रही है हिजाब कामिल के साथ
सही
और उसकी आवाज जो है नामहरम के कानों में जा रही है
जी।
तब भी कोई हर्ज नहीं है।
हुजूर एक सवाल बस मैं बहुत जल्दी से पूछ लूँ चूंकि वक्त हमारे इख्तिताम को पहुंच रहा है कि खादिम हुसैन साहब ने सवाल किया करगिल से, वो पूछ रहे हैं कि मैं एक लड़की से शादी करना चाहता हूं और वो भी राजी है शादी करने के लिए, लेकिन लड़की के वालदैन राजी नहीं है, वो उनकी शादी कहीं और करना चाहते हैं, तो क्या हम वहां से मसलन फरार करके या माँ बाप की मर्जी के खिलाफ हम शादी कर सकते हैं या नहीं?
अगर बाप इजाजत दे दे
जी
तो आप फरार कर जाइए, कोई मुश्किल नहीं है, क्योंकि अगर बाकेरा लड़की है, कुमारी लड़की है,
जी
तो कुमारी लड़की की शादी में बाप की इजाजत शर्त है,
शर्त है,
चाहे ये लड़की सुन्नी हो चाहे शिया हो,
कोई भी हो,
कोई भी हो,
सही,
हत्ता अगर ईसाई भी है
जी
आप अकद मुअक्कद उससे करना चाहते हैं, बाकेरा है
जी
तो उसमें भी बाप की इजाजत शर्त है,
जी
लेकिन अगर लड़की
लड़की के
मुतल्लिका
बाप की इजाजत,
लड़की की
सही,
लड़की के बाप की इजाजत शर्त है,
सही,
लेकिन अगर लड़की जो है मुतल्लिका है, तलाक शुदा है,
तलाकशुदा है,
या उसका जो है शौहर फौत कर गया है
जी
और वो इद्दा जो है रख चुकी है, तो इस सूरत में बाप की इजाजत शर्त नहीं है।
सही, तो वो तो फिर भागने नहीं हुआ अगर बाप की इजाजत के साथ है तो। जी हुजूर, खैर बहुत शुक्रिया, बहुत से सवालात थे लेकिन हमारा वक्त यहीं इख्तिताम को पहुंचता है। हम आपसे शुक्रगुजार हैं और आज की एक मरतबा फिर मुबारकबाद पेश करते हैं। खुदा
बहुत बहुत शुक्रिया।
नाज़रीन, आपके भी बहुत शुक्रगुजार हैं, आपने प्रोग्राम में इतने अच्छे अच्छे सवालात पूछे और ये सबब बने कि पूरी दुनिया तक ये मारिफ और ये अहकाम जो है पहुँच सकें। नाज़रीन, और इसके साथ ही हम आपको खुदा की पनाह में देते हैं और खुदावंद आलम से दुआ करते हैं कि बक़ियतिल्लाहिल अर्ज़, यानी जो खुदावंद आलम ने हमारे लिए अपने पास रखा इमाम मुंतज़र अज्जलल्लाहु ताला फ़रजहु शरीफ के सदक़े में, मुसलमानों की ये तमाम मुश्किलात हल हो जाएँ और इंशाअल्लाह आने वाले साल इस दिन तक, जो इतना अजीम दिन है, इमाम की विलादत का दिन है, उस वक्त तक इंशाअल्लाह तमाम मुसलमान सुलह के साथ, अमन के साथ, सलामती के साथ रहें और तमाम मुश्किलात उनकी ख़त्म हो जाएं। आप भी दुआ कीजिएगा हमारे लिए और तमाम मुसलमानों के लिए। आज पूरी दुनिया, पूरा जहान इस्लाम मुश्किलात में मुब्तला है, हर तरफ जुल्म जोर उन पर हो रहे हैं। खुदावंद आलम इस्लाम को बुलंदी और उरूज अता फरमाएं और ज़ालिमों को नीस्तो नाबूद फरमाएं। आपको खुदा की पनाह में देते हैं, यहीं पर खुदा हाफिज़, फ़ेमानिल्ला।